إليه يصعد الكلم الطيب والعمل الصالح يرفعه. صلوات پڑھ لے محمد والا. تمام تعریفیں اس خدائے بزرگ و برتر کے لیے جس کی رحمتوں کے نتیجے میں سانسوں کی آمد اور افجاری و ساری ہے. ہر سانس کی آمد پر بھی شکر خدا واجب ہے، ہر سانس کے اخراج پر بھی شکر خدا واجب ہے. اور تمام ہدیہ درود و سلام و نزوات مقدسات کے لیے کہ جن کی طفیل میں سانسوں میں خوشبو شہادت جاری و ساری ہے. الحمدللہ الذی جعلنا من المتمسکین بالقرآن العظیم وجعلنا وجعلنا من المتمسکین بولایت علی ابن ابی طالب علیہ السلام. عظم اللہ اجورنا و اجورکم بمصابنا بالحسین علیہ السلام وجعلنا و ایاکم انشاء اللہ من الطالبین بصرہیم اولیہ الامام المہدی من آل محمد علیہم السلام. شکر خدائے حسین کے ساتھ پھر حاضر خدمت عقیدہ و عمل کے عنوان پر آپ کی خدمت مقدس میں سورہ مبارک فاطر کی آیت نمبر 10 کے ذیل میں گفتگو ہو رہی. اس دولت یقین کے ساتھ کہ انسان کا عقیدہ اول ہے عمل کے اعتبار سے، انسان کا عمل دوم ہے عقیدے کے اعتبار سے. اگر عمل ہو اور عقیدہ نہ ہو تو ایسی عمارت ہے کہ عمارت تو ہو مگر بنیاد نہ ہو. تو ذرا سی آندھی اور طوفان آئے، ذرا سی ہوا تیز چلے تو ایسی عمارتیں پہلے گر جاتی ہیں جن کی بنیاد یا تو بالکل نہ ہو یا بہت کمزور ہو. تو عقیدہ بھی ایسا ہو جو آل محمد سے لیا گیا ہو، کسی ارسطو سے، کسی منطقی سے، کسی فلسفی سے نہ لیا گیا ہو، نہ کسی اشاعرہ کے اقوال سے متاثر ہو کر، نہ کسی معتزلہ کے تفکرات سے رغبت اختیار کرتے ہوئے. وہ 500 برس اپنے مدارس میں اسی بحث پر لگے رہے اور اس پوری بحث کا نام رکھ دیا قیلا و قالا مدرسہ. بالآخر اشاعرہ اور معتزلہ کے نظریات سے اب برادران اہل سنت بھی اپنے آپ کو تقریباً الگ کرتے جا رہے ہیں. اور یقیناً مکتب آل محمد نے اس انداز سے انسان کو عقیدے کے مسائل آسان کر کے بتائے کہ اگر انسان آل محمد کی روایات پر غور کرتا ہوا چلا جائے تو اسے کسی اور کی حاجت ہی نہ رہے اور نہ کسی کے عقیدے سے متاثر ہو. آئیے ایک سوال جو اس سے پہلے بھی اذہان میں آتا رہا ہے اس سوال کا جواب، مگر اس سے پہلے ایک جملہ آپ کی خدمت میں. روز ایک دعا کوئی نہ کوئی شامل مجلس سے ادا کیا کرتے ہیں، کوئی نہ کوئی وظیفہ بیان کرتے ہوئے، کہ بہرحال ہمارے اور آپ کے درمیان عقیدہ اور عمل کی بحث تو ہے مگر کچھ چاہیے پڑھنے کے لیے بھی. تو آئیے پڑھنے کے لیے بھی آپ کی خدمت مقدس میں بہت مشہور مقولہ تھا کہ وہم کا علاج تو لقمان حکیم کے پاس بھی نہیں ہے. میں کہتا ہوں ہے وہم کا علاج آل محمد کے پاس. بہت سارے مسائل چھڑ جائیں گے ایک ساتھ. توہم پرستی کیا ہے؟ انسان کے عقائد کی کمزوری رسم و رواج کا غالب آ جانا اور اتفاقیات کو الزامیات میں شامل کر لینا آسان کر لیتا ہوں. کبھی کبھی کوئی بات ہو جائے, اس کبھی کبھی ہو جانے والی بات کو کوئی قانون بنا لینا. اتفاق ہو گیا تھا کہ ہم میرے خاندان میں ایک سویم ہفتے کو ہو گیا تھا, اور جس دن ہفتے کو سویم کیا اسی دن دادی کا انتقال ہو گیا. تب سے میرے خانوادے نے یہ فیصلہ کر لیا کہ ہفتے کو سویم نہیں کرنا چاہے کچھ ہو جائے. اتفاق کو قانون بنا دینا یہ سراسر وہم ہے, عقیدہ نہیں ہے. اور وہم کا علاج میں اردو کے لحاظ سے ہوں وہم کا علاج, تو انسان کے پاس کہاں مل سکتا ہے؟ وہم کہتے کسے, یہ ایک الگ موضوع ہو جائے گا. میں صرف علاج بیان کر کے بات کو آگے بڑھا دوں کہ انسان کے ذہن میں جب یقین کم ہونے لگے تو وہم بڑھنے لگتا ہے, یا یوں کہیے جب مکان خالی ہو تو قبضہ تو ہو جاتا ہے. گلستان جوہر کی بات کروں بلاک ٹین کی, یا آپ کی زبان میں چائنا کٹنگ کی بات کریں, جہاں خالی پڑا ہو پلاٹ تو وہاں تو کٹنگ ہو ہی جاتی ہے. تو نہ رکھیے اپنے ذہن کو یقین سے خالی, ورنہ ہو جائے گا وہم کا قبضہ. صلوات پڑھیں محمد و آل محمد. عام طور پر لوگ خیال کرتے ہیں شاید کہ یہ دعا صرف صاحبان علم کے لیے ہے یا طلبہ کے لیے یا بالفاظ دیگر طالب علموں کے لیے. نہیں, ایسا نہیں, بلکہ ہر انسان کی ایک ذمہ داری ہے کہ چاہے مطالعہ کرے, علم پڑھے یا علم کو سنے یا اس کے سوا بھی, جب کبھی فرش عذاب پر آ کر بیٹھنا چاہے. یہ کلاس تو ہو رہی ہے, یہ ایسی کلاس ہے جس میں کوئی کلاس نہیں ہے. اس میں سب کے لیے ایک ہی جملہ ہے, بچہ ہو تو اس کے لیے بھی, بزرگ ہو تو اس کے لیے بھی. ایسی کلاس کہاں ہوگی کہ ایک ہی صف میں بیٹھے ہوئے ہیں بزرگ بھی اور بچے بھی. اللہم اخرجنی من ظلمات الوہم, اے پروردگار مجھے نکال دے, مجھے نکال دے. کس سے نکال دے؟ وہم کی تاریکیوں سے نکال دے. یہ قبل از مطالعہ بھی ہے, قبل از سماعت بھی ہے, قبل از حضور شرکت مجلس بھی ہے. اللہم اخرجنی من ظلمات الوہم, اے پروردگار تو مجھے نکال دے وہم کی ظلمتوں سے, وہم کے اندھیروں سے. وَأَكْرِمْنِي بِنُورِ الْفَهْمِ, اور مجھے مکرم کر دے, مجھ پر کرم کر دے کہ مجھے فہم کا نور عطا فرما دے. جب وہم نکلتا ہے تو فہم نکھر جاتا ہے, لیکن وہم کا نکلنا بھی آپ کے ہاتھ میں نہیں ہے اور فہم کا نکھرنا بھی آپ کے ہاتھ میں نہیں ہے. دونوں کے لیے خدا علی اعلیٰ سے مدد مانگیے. اللہم اخرجنی من ظلمات الوہم واکرمنی بنور الفہم. اللہم افتح علینا ابواب رحمتک, پروردگار مجھ پہ کھول دے اپنی رحمت کے دروازے. وانشر علینا من خزائن علومک, مجھ پر پھیلا دے اپنے علوم کے خزانے. برحمتک یا ارحم الراحمین, تجھ کو تیری ہی رحمت کا واسطہ ہے, یا رحم کرنے والوں میں سب سے زیادہ رحم کرنے والے. تو یہ دعا کبھی اگر حافظہ ساتھ نہ دے رہا ہو تو دعا پڑھ لیجئے. جب کبھی رسم و رواج کے وہم پریشان کریں, یاد رکھیے ہمارے یہاں مشکل یہ ہے کہ ہم عقیدے کی بحث میں سمجھتے ہیں شاید اس سے مراد بس ایک ہی جملہ ہے, ولایت علی ابن ابی طالب علیہ السلام. عقیدہ خالی یہ نہیں, ہاں اس میں کوئی شک نہیں. چھوٹی سی مثال میں آپ کو دے دوں, یہ میرے ہاتھ میں گلاس ہے اور یہ قابل تعریف نہیں ہے, गिलास गिलास है, वजाहत की हाजत नहीं है। इसके अंदर क्या है? क्या पानी है? ये पानी मेरे हाथ में नहीं आ सकता जब तक हाथ में गिलास ना हो। बहुत गौर कीजिएगा, कभी कभार मिसालों से वो बात मुकम्मल हो सकती है कि जो अल्फाज से मुकम्मल नहीं होती। प्रैक्टिकल, अब पानी पकड़ के दिखाइए बगैर गिलास के, बर्फ बनाए बगैर। हाँ मैं जानता हूं टेम्परेचर ये होना चाहिए इसका, ना तो इतना ज्यादा हो कि ये भाप बने और आप उसको पकड़ना, मुमशी का पानी का पकड़ना मुमकिन नहीं जब तक कि गिलास ना हो। तो गिलास वो जिसके अंदर पानी पूरा आ गया है। अगर ये गिलास ना होता पानी बिखर जाता। विलायत अली इब्ने अबी तालिब पानी नहीं है, ये पानी नहीं है, गिलास है। इस गिलास में पानी की मिसाल सारी इबादतों की मिसाल है। इबादतें जैसे हैं विलायत के जर्फ में, ऐसे पानी है इस जर्फ के अंदर। यह ना होता पानी बिखर जाता। अल्लाहुम्मा सल्ली अला मुहम्मद। अब जिद ना किया कीजिए कि हम पानी में गिलास को शामिल कर देंगे। नहीं, पानी और है गिलास और है। सारे पानी को आमाले सालेहात कहिए, गिलास को अकीदे विलायत अली इब्ने अबी तालिब कहिए। अल्लाहुम्मा सल्ली अला मुहम्मद। अलबत्ता कभी कभी नादान दोस्त हमारे ऐसे मिल जाते कि जो अचानक कलाम पढ़ते पढ़ते कहते हैं ये मैं अकीदे का शेर पढ़ रहा हूं। खुदा मालूम कि इससे पहले वाले जो अशार थे वो खिलाफ अकीदा थे। और क्या अब हम अकीदा शायरों से लेंगे? तो सवाल क्या है? सवाल ये है क़िबला कि कोई पैदाइशी तौर पर अगर ऐसा हो बच्चा या बच्ची के जो डिसेबल हो, इसमें कुदरत खुदा कहाँ पर है, कदर का क्या ताल्लुक है और मसले कज़ा क्या है? मैं आपकी खिदमत में बहुत आहिस्ता आहिस्ता, गलत से मुझे रोज़ पैगाम मिल रहा है कि इतने सख्त जुमले इस्तेमाल कर रहे हैं, इस दफ़ा क्या हो गया? तो मैं तो हैरान हूँ कि इतने आसान अल्फाज बहस ही मुश्किल। गरचे कभी कभी ज़ुबान से बात आ जाती है कि मकूले अदमी क्या है, मकूले वजूदी क्या है, या मुजर्रदात क्या हैं, आलम नासूत क्या। मगर उससे बहुत मैं परहेज करते हुए चल रहा हूँ कि कोई ऐसी इस्तेला ज़ुबान पर आने ना पाए कि जो मुश्किल हो किसी भी सामे के लिए। अब आपकी खिदमत में सवाल ये इससे पहले भी आ चुके हैं, सवाल अपने मकाम पर है। बड़ी आसान सी बात है कि परवरदिगार आलम निज़ाम बनाया है और निज़ाम बनाते हुए कदर के साथ उसमें अपनी कज़ा को ऐसे मरबूत किया है कि इंसान कदर के साथ कज़ा को कभी अलग नहीं कर पाएगा। जहाँ जहाँ कदर है, कदर के नतीजा खेज होने को, आउटकम को, कदर की कैफियत को, ज़ुहूर की कैफियत को, जब तक कज़ाए इलाही ना हो सामने नहीं आ सकती। तो कदरें अपने मकाम पर हैं। कायनात का सारा निज़ाम चल रहा है। अलबत्ता ये, अब मुझे छोटी सी बात बताइए कि क्या कोई पैदा होने वाला सही उल खिलकत बच्चा खुद कमाल लगता था कि सही पैदा हो जाए? जवाब नहीं। तो कोई माजूर बच्चा क्या खुद ज़ौफ रखता है कि कमजोर पैदा हो जाए, नाकिस पैदा हो जाए? ना यहां कमाल इसके हाथ में है और ना यहां नक्स इसके हाथ में है। दोनों में कमाल और नक्स का ताल्लुक जाते खुदा से कब है? मैं कल आपकी खिदमत में बात कर रहा था और मुझे लगता है कि उस बात को जरा सा वापस रिपीट करना पड़ेगा ताकि सवाल का जवाब मिल सके। वो क्या सवाल था? कल का इशारा क्या था? कि खुदा ने मोजज़ा तलबी की दुआ से मना कर दिया है। خدا سے معجزے طلب مت کرو بلکہ اسباب کو دیکھو، اس کے بعد اسباب کے ساتھ دعا مانگو. اس بچے کی خلقت میں معجزہ نہیں ہوا ہے، اس بچے کی خلقت میں اسباب کا دخل ہے. اگر کوئی مسئلہ اس کی خلقت میں آیا ہے تو پہلے اسباب میں تلاش کرو. میں نے بہت آہستہ آہستہ بات کو آگے بڑھایا ہے، اسباب میں تلاش کرو. اسباب کیا تھے؟ کہ اسباب اگر ایکشن تھے تو اس کا ری ایکشن یہ ہے. اب آئیے مثال کو بہت آسان الفاظ میں بیان کرتے ہوئے، کہ ایک شخص مولا متقیان علی ابن ابی طالب علیہ السلام کے پاس پہنچا. اور مولا کی خدمت میں اس طرح کے کیسز آتے تھے، کبھی وہ کسی بچے کو لے کر آ گیا ہے اور آنے کے بعد کہتا ہے مولا یہ آپ دیکھیں اس بچے کو، میری شکل، اس کی شکل، اس کی شکل، میری شکل، آپس میں کتنی متفاوت ہے، مختلف ہے، الگ الگ ہے، بہت ڈفرینٹ ہے، یہ لگتا ہی نہیں کہ میری اولاد ہے. شکل و صورت سے لگتی نہیں کہ میری اولاد ہے، مجھے ایسا لگتا کہ شاید اس میں کوئی خیانت دخل انداز کر گئی ہے. امام نے ارشاد فرمایا، وقت انعقاد جب یہ وجود پا رہا تھا تب تمہاری اہلیہ کے ذہن میں کسی ایسے شخص کا چہرہ موجود تھا. اسباب میں تلاش کرو، اسباب میں. کوئی بچہ خدا کی طرف سے ناقص پیدا نہیں ہوتا، لیکن اگر خدا بطور معجزہ پیدا کر رہا ہو تو الگ بات ہے، معجزہ الگ ہے. یہ معجزہ نہیں ہے، صلوات پڑھیں محمد و آل محمد کا، معجزہ نہیں ہے. یہ ایک مسلسل پروسیس کی بنیاد پر خلقت ہوئی ہے، اور اسی پروسیس کے حوالے سے ہماری اور آپ کی مجبوری ہے. ہم اور آپ دعا مانگتے کب ہیں اولاد کے لیے؟ اور مانگتے تو کیسی مانگتے؟ عجیب و غریب دعا مانگتے. 1400 سال پہلے معصومین نے ایسی دعائیں تعلیم فرمائی تھیں کہ اگر ان دعاؤں کے ساتھ ہم خدا کی قدروں کو اپنے ساتھ مسلسل کرنا چاہتے تو آج سلمان پیدا ہوتے، آج ابو ذر پیدا ہوتے، آج میثم پیدا ہوتے، آج مالک اشتر پیدا ہوتے. کیا ایک آغائے سیستانی کی پیدائش؟ کیا ایک آغائے خوئی کی پیدائش؟ کچھ تو ایسا کام کیا ہے ان اسباب نے. تو جب جیسے ان کا کمال اولاد کے کمال کو بیان کر رہا ہے، ویسے کسی کا نقص اس کی اولاد کے نقص کو بیان کر رہا ہے. اب میں کیا اس کو اور آسان کر لیتا ہوں. مولا کی خدمت میں ایک اور کیس آیا تھا میراث کے حوالے سے. کسی شخص نے آخر عمر میں شادی کی اور شادی کے بعد صاحب اولاد ہوا، اس خاتون کے ساتھ نکاح کیا، اس کے یہاں اولاد بھی ہو گئی، باقی ساری بڑی اولادیں ہیں. جب باپ کے انتقال کے بعد مسئلہ میراث کا آیا تو خاتون بچے کو لے کر آ گئی، کہ یہ بھی تمہارے باپ کی اولاد ہے. کہ یقین نہیں آ رہا، میراث کا مسئلہ ہے، لگتا ہے لالچ میں یہ بات کر رہی ہے، ورنہ ضعیف العمر کے اولاد کیسے ہو سکتی. مولائے متقیان کے پاس یہ مسئلہ پہنچا اور امام نے اس عمر کے سارے بچے بلائے. بچہ اتنا بڑا ہو گیا کہ اٹھ کے چل سکتا ہے، دوڑ سکتا ہے، اس زمانے کا واقعہ. اس سن و سال کے کچھ بچے بلائے گئے، سب کو بٹھایا گیا اور سب کو اٹھایا گیا، باقی سب میں توانائی تقریباً ایک جیسی تھی، مگر اس بچے میں کمزوری تھی. اٹھتے ہوئے اس نے سہارا لیا، امام نے ارشاد فرمایا یہ بڑھاپے کی اولاد کی علامت ہے. بوڑھا کون تھا؟ سبب. اب میں کیا جملے استعمال کروں کہ جو دعائیں بیان کی گئی ہیں حساسیت ہے. اگر کوئی پودا زمین میں اگائے بیج کو غلط لگا دے تو اس کا الزام قدرت پہ نہیں ہے، اس کا الزام لگانے والے کی صلاحیت کے نہ ہونے پر ہے. اور یاد رکھیے, ایسا کوئی معجزہ نہیں ہونے والا. میں کل بیان کر چکا کہ دعاؤں کی چار قسمیں ہیں, دو باقی رہ گئی تھیں. یا تو انسان خدا سے دعا کر رہا ہو کہ مالک قدروں کو مسلسل رکھنا, بیچ میں کہیں قضا اسے موڑ نہ دے. جیسے ہمارے اور آپ کے خاندان میں ماشاءاللہ ایسے ایسے افراد آتے رہے, مالک ہماری اولاد کو بھی کامل الخلقت, صحیح اور سالم, دین اور اخلاق کے لحاظ سے صحیفہ کاملہ کی دعا پڑھیے اولاد کے بارے میں. اور یہ اولاد کی پیدائش کے بعد نہیں پڑھی جاتی. عام طور پہ لوگ سمجھتے ہیں شاید جب اولاد ہو جائے گی تب پڑھیں گے. نہیں, اولاد کی تیاری تو بقول مولا متقیان علی ابن ابی طالب علیہ الصلوۃ والسلام کب سے ہو رہی. جب سے آپ نے شریک حیات کا انتخاب کیا تب سے ہو رہی ہے. شریک حیات کا انتخاب پہلا اسٹیپ ہے آپ کی اولاد کی تربیت کا, پہلا اسٹیپ. اس کے بعد کے مراحل الگ ہیں. اب جتنا آپ کا تقویٰ, جتنی آپ کی پرہیزگاری, جتنا آپ کا دعاؤں میں یہ خدا سے مانگنا کہ پروردگار قدریں, میں دیکھ رہا ہوں کہ سارے پروسیس مکمل ہو رہے ہیں, چھ مہینے ہو چکے ہیں, ساڑھے چھ مہینے ہو چکے ہیں, مالک اب درمیان میں کوئی قضا واقع نہ ہو جائے کہ طبیعت کی خرابی آنے والے کی خلقت کو متاثر نہ کر دے. اللہ اکبر. تو کیا ڈس ایبل بچوں کی ولادت کا تعلق خدا سے ہے؟ نہیں, اسباب سے ہے. ہاں اگر معجزے سے پیدا ہوتے تو آپ کہتے خدا سے ہے, اس میں کوئی شک نہیں, اسباب بنائے خدا نے. لیکن اسباب بنانے کے بعد انسان کو اسباب کی طرف متوجہ کیا ہے. تو کسی حد تک سوال کا جواب کہ کبھی اگر ہم اپنی ذمہ داری کو پورا ادا کر رہے ہوں تو یقین رکھیں خدا اپنی ذمہ داری ادا کر رہا ہے. اور آئیے اب وہ سوال جو دو سوالات ہیں, علم خدا کے بارے میں اور علم خدا کے ساتھ ساتھ حکمت خدا کے بارے میں, اور تیسرا قدرت خدا کے بارے میں. قضا اور قدر کے اس مشکل عنوان پر آپ کی خدمت میں انشاءاللہ اب ہم بالکل اس منزل پر آ گئے کہ درمیان کی بہت سی ابحاث کو چھوڑتے ہوئے بڑی تیزی کے ساتھ آگے بڑھے. علم خدا, خدا عالم ہے یا نہیں؟ خدا عالم ہے. اگر خدا عالم ہے, ابھی کیا مثال دوں, یہ مائک کا سسٹم جو ہے وہ جب میں مجلس میں آیا, مرثیہ ہو رہا تھا تو وہ چینج کیا گیا. کیا گیا چینج؟ چونکہ کام صحیح نہیں کر رہا تھا. اب یہ کہا جائے جناب اگر چینج کرنا ہی تھا تو پہلے ہی ٹھیک لگایا ہوتا. یہ مثال ہے, سلوات پڑھے محمد والا پڑھائیے. اگر علم خدا میں یہ تھا, اگر علم خدا میں یہ تھا کہ ایسا ہونے والا تو ویسا بنایا ہی کیوں نہیں, پہلے ہی ویسا بنا دیا ہوتا, یزید کو پیدا ہی نہ کیا ہوتا, شبر کو پیدا ہی نہ کیا ہوتا, شیطان کو پیدا ہی نہ کیا ہوتا, اگر علم خدا میں تھا کہ یہ ہونے والا ہے تو تبدیلی اور تغیر کا انتظار کیوں کیا گیا؟ اب آئیے اس مشکل سوال کے لیے مشکل کشا کے دامن سے تمسک اختیار کرتے ہوئے پہلے علم خدا کو تلاش کرتے ہیں. پروردگار کا علم ایسا علم ہے کہ کائنات اس نے بنائی اپنے علم کی بنیاد پر, وہ ایسا عالم ہے کہ اس کا علم غیر متغیر ہے. ہر انسان کا علم متغیر ہے. کل پانچویں کلاس میں تھے, آج آٹھویں کلاس میں ہیں. کل نظریہ اور تھا, آج خیال اور ہے. علم خدا میں کوئی تغیر نہیں, کوئی زوال نہیں ہے, کوئی تبدیلی نہیں ہے. آئیے ایک اور چھوٹی سی مثال آپ کی خدمت میں. یہ میرے ہاتھ میں گلاس ہے, मजबूरी है, जो करीब होता है उसकी मिसाल आसान होती है। मुझे बताइए आप तमाम सामईन कि मैं ये पानी पीऊंगा या नहीं पीऊंगा? पता नहीं, पता नहीं। आपने कहा नहीं पिएंगे, मैंने पी लिया तो। आपने कहा जी पिएंगे, नहीं पिया तो। इल्म खुदा में क्या है? मैं ये पानी पीऊंगा या नहीं पीऊंगा? अगर मैंने पानी पी लिया, इल्म खुदा में क्या है? पानी नहीं पीऊंगा तो पानी पिया कैसे? इल्म खुदा में कि पानी नहीं पीऊंगा तो पिया कैसे, और पीऊंगा तो नहीं पिया, नहीं पिया कैसे? इसका मतलब क्या है? बात पढ़े मोहम्मद वाले मोहम्मद। खुदा ने जब कायनात को खल्क फरमाया तो उसके इल्म की मिसालें पहले बयान कर दी जाएं। मौलाए मुत्तकियान अली इब्ने अबी तालिब अलैहिस्सलाम के इल्म से बात को आगे बढ़ाते। मौला ने हर इल्मी मसले का जवाब दिया। अर रहमान वल्लमल कुरान, अल्लामा कौन? ज़ाते खुदा। अल्लामा आदम अल अस्मा, अल्लामा आदम अल अस्मा, अल्लाह ने आदम को अस्मा सिखा दी। अल्लाह आलिम है और उसके इल्म में कोई तगैयुर नहीं है, कोई सवाल नहीं है, कोई तब्दीली नहीं है। अलबत्ता जो मुतालबा कर रहे हैं कि मालिक ने जब कायनात बनाई थी तो कायनात में कोई तब्दीली ना होती, ऐसी बनाता कि तब्दीली करने की जरूरत पेश ना आती, तो जवाब आपकी खिदमत में यह है कि जो मखलूक हो उसमें तगैयुर उसकी सिफत है, जो तगैयुर से पाक है साथ वाजिब है और कोई नहीं। अगर तुम ये मुतालबा कर रहे हो कि कायनात में कोई तब्दीली ना होती, मतलब तुम मुतालबा कर रहे हो खुदा एक और खुदा बना देता। कायनात मोहताज है, कायनात मुतगैर है, कायनात में हुदूस है, कायनात जमाने के साथ है, कायनात मकान के साथ है। खुदा हादिस नहीं, कदीम है। कायनात हादिस है, नहीं थी हो गई। कायनात मुतगैर है, तो परवरदिगार ने कायनात को अगर बनाया है मुतगैर, तो ये सिफत अब्दियत है, सिफत खिलकत है। ये मुतालबा मत कीजिए कि खुदा ऐसी कायनात बनाता जिसमें कोई तब्दीली की गुंजाइश न होती। मैं मिसाल देता हूं आपकी खिदमत में बहुत छोटी सी। हमारी और आपके वालदेन ने हमारे साथ क्या किया? क्या जब 6 महीने के थे लिबास और रखा, जब हुए 8 महीने के लिबास और हो गया, जब हुए 11 महीने के लिबास और हो गया। तो जैसे जैसे जिस्म तब्दील होता गया, पालने वाले की जिम्मेदारी थी, जिम्मेदारी थी कि लिबास भी एहतियाज के लिहाज से, जरूरत के लिहाज से रखे। जब जिस्म छोटा था लिबास छोटा था, जब जिस्म बड़ा हुआ लिबास बड़ा हो गया, जब दांत न थे गजा और थी। खुदा कौन? अल्हम्दुलिल्लाह रब्बिल आलमीन, और आलमीन में आलम इंसान भी, आलम हैवान भी, आलम नबतात भी, आलम जर्रात भी, आलम आइटम भी, आलम मालिक्यूल भी, आलम फलकियात भी, आलम सितारगान भी, आलम शम्स भी, आलम कमर भी, सारी कायनात का परवरदिगार पालने वाला है। और पालने वाले की जिम्मेदारी कि जैसे जैसे उसे पालता जाए वैसे वैसे तब्दीली। सलवात पढ़े मोहम्मद वाले मोहम्मद। आज तक कोई ऐसी देखे वालदेन कि जो अपने बच्चे के लिए अभी अभी आगोश मादर में आया है और लिबास लाए हो 20 साल वाला कि जी 20 साल का लिबास ले लीजिए। 20 साल का इसको होना तो है, क्या होना है? मगर अभी हुआ नहीं है। और जब तक यह ना हो तब तक के मराहिल जिम्मेदारी किसकी? वालदेन की। कायनात खुदा ने ऐसा बनाया कि उसका हर फैसला इल्म के साथ है। अल्लाहु अकबर। उसका हर फैसला इल्म के साथ है। उसने जब बनाया कायनात को इब्तिदाअन तो कायनात की शक्ल क्या थी? जैसी उसे खुराक चाहिए थी उतनी एनर्जी देता रहा, उतना मवाद देता रहा। जब कायनात और निखरने लगी तो उसकी खुराक तब्दील हुई, परवरदिगार ने उसको फिर उसकी एहतियाज के लिहाज से उसकी खुराक दी है। ऐसा मुमकिन नहीं है कि परवरदिगार आलम किसी को खुराक दे उसके एहतियाज को देखे बगैर। ये मां कर सकती है कि बच्चे को खिलाई जा रही है, बच्चा बिल आखिर मजबूर होकर जितना खाया हुआ है उसे निकाल देता परवरदिगार। तो पहला सवाल ही बन गया, जब इंसान कायनात के बारे में सवाल कर रहा कि मालिक तूने कायनात बनाई, तुझे तो इल्म था ना कि कायनात में क्या होना है, तो कायनात को ऐसे बनाता कि तब्दीली की हाजत ना रहती। तो गोया आप खुदा से मुतालबा कर रहे हैं कि ऐसी कायनात बनाता जो खुदा की मोहताज ना होती। कायनात हमेशा अपने आगे बढ़ने के लिए खुदा की मोहताज। सलवात पढ़े मोहम्मद वाले मोहम्मद। अल्लाहु अकबर। भाइये इल्म खुदा के मसाइल में हजरत आदम अलैहिस्सलाम की मिसाल लीजिए, या जनाब नूह अलैहिस्सलाम की मिसाल लीजिए, या सरकार खत्मिय मर्तबा सल्लल्लाहु अलैहि वसल्लम मिसाल। या मौलाए मुत्तकियान की मिसालें, एक एक मरहले पर इमाम की खिदमत में आने वाला एक शख्स सवाल कर रहा है। बहुत मशहूर रिवायत, और मैं अपने उनवान की सकालत को कम करने के लिए थोड़ी सी मिसालें आपकी खिदमत में पेश कर रहा हूं कि परवरदिगार के नुमाइंदे किस तरह से इल्म अता करते। मौलाना ने जब सवाल किया सलूनी कबल अन तस्कदूनी, तर्जुमा याद है इसका, मुझसे पूछिए। इमाम फरमा मुझसे पूछिए इससे पहले कि आप मुझे अपने दरमियान ना पाए, मुझसे पूछिए। और पूछने वालों में एक शख्स ऐसा भी आ गया जो आकर सवाल करता है, आप बताइए कि इस वक्त जिब्राइल अमीन कहां पर हैं? खुदा का बंदा अली, अली का उस्ताद मोहम्मद, अली का शागिर जिब्राइल, जब इनके इल्म समझने की तरफ आगे बढ़े तब समझे खुदा का इल्म क्या है। आगे सवाल कर रहा है कि बताए जिब्राइल कहां पर है? मौलाए मुत्तकियान ने उसका जवाब देते हुए अव्वलन अपनी निगाह दौड़ाई जाने पे आसमान, आसमान को देखा, जमीन को देखा, मशरिक और मगरिब को देखा, शुमाल और जुनूब को देखा। जब छह सिमतें मुकम्मल हो गईं, तो बाज़े रवायात में कि आपने इरशाद फरमाया या तो तू जिब्राइल है या मैं जिब्राइल हूं। अल्लाहुम्म सल्लल्लाहु अलैहि वसल्लम। बाज़े रवायात में या तो तू जिब्राइल है या मैं जिब्राइल हूं, और मैं हो नहीं सकता क्योंकि मैं अपने आप को खुद जानता हूं कि मैं जिब्राइल नहीं हूं, लिहाजा फैसला ये हुआ कि तू ही जिब्राइल है। या बाज़ रवायात में कि तू जिब्राइल है। जैसे ही उसने सुना, किसी ने पूछा या उसने पूछा कि आपने पहचाना कैसे, इरशाद फरमाया हमने देखा आसमान को, सातों आसमानों का सफर तय कर लिया, हमें अर्श तक जिब्राइल कहीं दिखाई ना दिया। अब कहिए ना मौला से, मौला देखने की क्या जरूरत थी, आपका इल्म तो पहले से था, कह देते ना कि जिब्राइल है, क्या जरूरत थी छह सिमतों में देखने की, फरमा दिया होता कि जिब्राइल है, कि हम तो फरमा देते तुम्हारी समझ में कैसे आता। तो आपने इरशाद फरमाया हमने देखा आसमानों को, आसमानों पे न था, देखा जमीन, तहत सरा, यानी जमीन की अतः गहराइयों तक, खालिस इंतहा तक देख डाला, वहां भी जिब्राइल नहीं थे। इसका मतलब जिब्राइल जमीनों के अंदर भी जाते, اگر جبرائیل زمینوں کے اندر نہ جاتے ہوتے تو کبھی میرا مولا زمین کو نہ دیکھتا. اب تو بات واضح ہو رہی ہے کل کی, یہ کبھی سجدے میں دعا ہے تو کبھی قنوت کی حالت میں دعا ہے. تو زمین میں دیکھا جبرائیل نہیں تھے, چاروں سمتوں میں دیکھا جبرائیل کہیں نہیں تھے. نگاہ علی ابن ابی طالب نے سفر طے کیا 6 سمتوں کا, ملکوت السماوات والارض, زمین و آسمان کی ساری ملکیتوں کی سیر میرے مولا نے ایک لہجے میں کر لی. اس کے بعد فرمایا کہ اب اگر کہیں نہیں ہے, کہیں نہیں ہے تو بس تو ہی جبرائیل. صلوات پڑھے محمد و آل محمد. پروردگار نے اپنے علم کی بات کو جب بیان کیا فرشتوں کی بات میں ایک سمجھاتے ہوئے کہ جب فرشتوں نے جناب آدم علیہ السلام کی خلقت پر نہیں آپ کی خلافت پر یہ کہا جملہ کہ مالک اسے بناتا ہے کہ جو زمین پر فتنہ و فساد برپا کرے گا, پروردگار نے جواب میں ارشاد فرمایا کہ جو میں جانتا ہوں وہ تم نہیں جانتے. پروردگار فرشتے سمجھ رہے تھے کہ جس انسان کو بنا رہا ہے اس کی ظاہر مٹی سے ہے, انہیں کیا خبر تھی کہ تراب سے بننا اور ہے, بوتراب کی طرف جانا اور ہے. یہی فرشتے تھے جو جنگ احد میں ذوالفقار لے کر نازل ہوئے تو قصیدہ پڑھتے ہوئے چلے. تلوار سے لکھا نہیں جاتا, تلوار سے سلم سر قلم کیے جاتے ہیں. فرشتوں اب کیا ہو گیا, کل تو پڑھ رہے تھے کہہ رہے تھے کہ یہ خون بہائے گا اور آج خون بہانے کے لیے تم خود تلوار کو لے کے آ رہے ہو اور یہ پڑھتے ہوئے آ رہے ہو لا فتح الا علی لا سیف الا ذوالفقار. فرشتے بتائیں گے سنو تلوار معصوم کے ہاتھ میں جا کے معصوم ہو جاتی ہے. سبحانک لا علم لنا الا ما علمتنا. پروردگار ہمارے پاس کوئی علم نہیں ہے, تو خدا نے کائنات کو خلق فرمایا, خلق نہیں امر فرمایا. اور جب امر فرمایا, جب کائنات کو امر فرمایا تو کوئی نہ تو وقت تھا اور نہ اسپیس. جیسی کائنات امر کے ساتھ خلق ہوئی تو خلق ہوتے کے ساتھ قدری قوانین میں آ گئی. اب کائنات کی خلقت میں تبدیلی اس لیے ہے کہ کائنات چونکہ حادث ہے اور خدا حادث نہیں ہے, قدیم ہے. کائنات محتاج ہے, خدا محتاج نہیں ہے. کائنات کو خوراک چاہیے, خدا کو خوراک نہیں چاہیے. کائنات کو زمان اور زمین چاہیے, خدا کو نہ زمان چاہیے نہ زمین چاہیے. تغیر کی کیفیت میں زمان اور زمین ہوتے ہیں. مثالیں آپ کی خدمت میں بار بار دے رہا ہوں, اتفاق سے پانی ساتھ میں رکھا ہوا ہے, یہ یہاں رکھا ہوا ہے, ٹھیک. اب جن کو محسوس ہو تو یہاں دو بنے ہوئے ہیں جگہ اس کے رکھنے کی, کلاس کے رکھنے کے اسٹینڈ جو بنے ہوئے ہیں دو بنے ہوئے ہیں. اب نہیں معلوم کہ دو کیوں بنے ہوئے ہیں. صلوات پڑھے محمد و آل محمد. کیا مطلب کہ یہ اگر اسی ایک مقام پہ رہے تو ایک مقام پہ رہنے کے لیے اسے اگلی کو جگہ نہیں چاہیے نا. جب تغیر ہوگا تو جگہ چاہیے ہوگی کو, اگر تغیر نہیں ہے تو جگہ کی حاجت نہیں اگلی. اور ابھی کچھ دیر پہلے یہاں پر تھا تو زمانہ بھی چاہیے. تبدیلی زمانے کو بتاتی ہے, ایک سیکنڈ کے ہزاروں حصے میں یہاں پر تھا اب یہاں پر آ گیا. تو کائنات چل رہی ہے, پھیل رہی ہے. ایک سیکنڈ پہلے کائنات کو کوئی اور جگہ چاہیے تھی یا کم جگہ چاہیے تھی, ایک سیکنڈ کے بعد کائنات کو اس سے کوئی بڑی جگہ چاہیے. ہر سیکنڈ میں کائنات تقریباً 2,66,000 کلومیٹر پھیل رہی ہے. بعض نے इसको एक मिनट के लिए हाशिमार किया कि इतना स्पीड के साथ कायनात फैल रही है, तो आपको पता है कि फैलने वाले के लिए जगह भी ज्यादा चाहिए होती है। तो कायनात चूंकि खिलकत के एतबार से तगैयर रखती है, तो इल्मे खुदा का ताल्लुक तगैयर के साथ होगा। खुदा का इल्म मुतगैयर नहीं है, कायनात मुतगैयर है। तो एक घंटे पहले का इल्म कायनात की उस हालत के लिहाज से है, मैं पानी पीऊंगा या नहीं पीऊंगा। खुदा का इल्म जब मुझसे मुताल्लिक होगा तो मुतगैयर होगा, जब खुदा से मुताल्लिक होगा तो गैर मुतगैयर होगा। अल्लाहु अकबर। आसान तो गुफ्तगू नहीं है, अलबत्ता अभी हिकमत आपको लेके चल तसलवात पढ़े मोहम्मद वाले मोहम्मद। हिकमत क्या है? क्या खुदा अगर हकीम था तो कायनात को ऐसा बनाता कि बार बार तब्दील ना करता। अभी दो सवाल शायद कल आ सकेंगे कि इंसान अपने अफाल में कितना मुख्तार है और कितना मोहताज है परवरदिगार है, ये बात कल आएगी। आज की सिकालत को देखते हुए मैं बात को रोकूंगा। और फिर वो ये सारा उनवान हमारा लफ्ज़ बदा की बुनियाद पे चला था, बदा को समझाने के लिए चले थे हम अम्र से, खल्क और अम्र के साथ इस तदबीर पे आए थे और वहां से कदा कदर पर आ गए। परवरदिगार ने हिकमत के साथ अगर कायनात को बनाया है तो हकीम एक दफा बनाता है, ऐसा नहीं है। आप जाइए तबीयत खुदा नखास्ता खराब हो जाए, जाइए किसी तबीब के पास, तबीब कहता है आपके पहले 7 डेज में आपको ये टैबलेट देनी है। अभी मैं हिकमत पे, उस हिकमत पे नहीं आया जो हिकमत खुदा ने इस्तेमाल की। एक आम हिकमत 7 डेज के लिए अलग दवाई है का, जब इसके बाद फिर दोबारा वापस आएंगे हम फिर देखेंगे कि आपकी तबीयत में कितनी बेहतरी आई है। अगले 7 दिन की दवा अलग होगी का, किबला आप तो डॉक्टर हैं, एक दफा ही सारी दवा दे देते। क्या क्यों बच्चों वाली बात कर रहे हो? इसलिए कि मरीज की मर्जी पे दवा नहीं दी जाती, डॉक्टर अपने इल्म की बुनियाद पर और मरीज की तबीयत को देखते हुए तब्दीली करता है। तो तब्दीली अगर बाइस से जहालत हो तो ये डॉक्टर नहीं जाहिल। अगर तब्दीली वो वाली नहीं जो पाकिस्तान में खिलवाद पड़े मोहम्मद वाले भाई, वो नहीं। और मुझे तो किसी वो कसीदा पढ़ने वाले ने वो सुना दिया जुमला कि जब से तब्दीली की हवा चली है उस पर कसीदा बना दिया, और ऐसा बनाया कसीदा नहीं। आप अस्तग़फ़िरुल्लाह पढ़िए, वो तो पढ़ना ही चाहिए, हर महफिल में 360 मरतबा पढ़ना चाहिए, वो अपनी जगह पर है, लेकिन कसीदा बना दिया उस पर। तब्दीली आएगी जब मेहदी आएगा, ये सेकंड मिसरा है। अब पढ़िए अस्तग़फ़िरुल्लाह। पहला मिसरा है तब्दीली मुश्किल है, तू कैसे लाएगा? तब्दीली आएगी जब मेहदी आएगा। तो कायनात चूंकि तगैयर के साथ थी, इल्म के एतबार से भी इल्म में खुदा में तगैयर नहीं था, कायनात की एहतियाज में तगैयर था। तो हिकमत क्या है और इल्म क्या है? मौलाए मुत्तकियान अली इब्न अबी तालिब अलैहिस्सलाम इरशाद फरमाए, इल्म और हिकमत दोनों आपस में इस तरह तलाजुम रखते हैं, कभी एक असल होता है एक फरा हो जाता है। अगर इल्म असल हो तो हिकमत फरा है, और अगर हिकमत असल हो तो इल्म फरा है। दोनों का रब अजीबोगरीब सा। हिकमत की मिसाल समझाते हुए बहुत मशहूर रिवायात के एतबार से किसी ने पूछा इमाम हसन मुज्तबा अलैहिस्सलाम से, बोला बताइए अल्लाहुम्मा सल्लल्लाहु अलैहि वसल्लम। चूंकि मसला यह है कि अगर पिछली 7 मजलिसों में आप शिरकत नहीं कर सके तो यह 8वीं मजलिस बहुत संगीन हो जाएगी, और आज की मजलिस संगीन है वैसे, बड़ी ही कोशिश के बाद भी मैं इसे शायद नरम नहीं कर पा रहा। इमाम से पूछा गया, मौला बताइए कौन पूछ रहा है? इब्ने अब्बास। हिकमत, हिकमत का मतलब फलसफा, हिकमत का मतलब राज, हिकमत का मतलब पोशीदा बातें जो जाहिर में नहीं हैं। पूछा गया मौला से, मौला बताइए। इब्ने अब्बास कहते हैं कि ये जो टिड्डी बैठी हुई है, छोटा उड़ने वाला कीड़ा होता है, बरसात में बहुत होता है, इसके दो पर होते और परों पे बड़ा खूबसूरत कलर पेंट किया गया होता है। इब्ने अब्बास ने उस मौसम में देखा उसको कि बैठी है, सवाल जहन में आ गया, पूछा मौला से, मौला ये दोनों इसके पर कितने चमक रहे हैं, परवरदिगार ने क्या इसे हुस्न नजर के लिए इतना अच्छा बनाया है कि ये अच्छे लगे इसके पर, तो पेंट कर दिया इसके ऊपर। इमाम ने इरशाद फरमाया, इब्ने अब्बास ये बताओ कि इसके पर जो है मखलूक खुदा है या नहीं? क्या मखलूक खुदा? क्या अज़रू कुरान कोई भी मखलूक खुदा बगैर हिकमत के पैदा की गई है? नहीं, मखलूक होना साबित हो गया और हर मखलूक हिकमत के साथ पैदा की गई है। तो अब तीसरी बात क्या कि फिर हिकमत क्या है इसके अंदर? इब्ने अब्बास कहते हैं बोला मुझे नहीं मालूम, आप बताइए इसमें हिकमत क्या। फरमाए दोनों परों पे खुदा ने कोड वर्ड्स लिखे हुए हैं। मैं कभी मिसाल देता हूं कि वाकयन मुझे किसी ने लाके दिया ड्यू का कार्ड, दे दिया कि इसको आप लोड कर लीजिए, मुझे मालूम ही नहीं था कि कहाँ स्क्रैच होता है, कहाँ नंबर लिखे होते, क्या आपको नहीं मालूम था? कार्ड जाया हो गया, आपने उठा के फेंक दिया, ये टाइम पूरा हो गया। तो जब तक इसके कोर्स मालूम करने का इल्म न हो तो पोशीदा नंबर लिखे रहे इंसान को मालूम नहीं। मगर मेरी मजबूरी ये थी कि जब तक मैं ऊपर के कार्बन को न हटाता मैं नंबर सर्च नहीं कर सकता था। इमाम ने शायद फरमाया, इब्ने अब्बास इस रंगीन कार्बन के पीछे, मेरे अल्फाज रंगीन पेंट के पीछे खुदा ने दोनों मकाम पर कोड वर्ड्स लिखे हुए हैं। क्या क्या लिखा हुआ? क्या एक में लिखा हुआ है कि मैं रब्बे रहमान हूं, इस उड़ने वाले हशरे को दूसरी मखलूकात के लिए खुराक बना देता हूं। इसके एक पर पे लिखा हुआ मैं रब्बे कहार और जब्बार हूं, जब किसी कौम पर अजाब भेजना चाहूं तो इसी को जरिए हलाकत बना देता हूं। कायनात के हर एक जर्रे पर खुदा की हिकमत कार फरमा है। मौलाए मुत्तकियान अली इब्ने अबी तालिब अलैहिस्सलातु वस्सलाम कितने सवाल हिकमत के किए गए, मैं वो हिकमत बयान करते करते यहां तक पहुंच गया। इसलिए अल्लाह के रसूल ने इरशाद फरमाया था, बहुत गौर कीजिए, अना मदीनतुल इल्म अलीयुन बाबु, वो अना दारुल हिकमत वालियुन बाबुहा, बड़ा एहसान है। अगर इल्म यहां होता हिकमत यहां होती तो कभी यहां जाते कभी वहां जाते, इधर उधर इधर उधर, मुड़ने से बचा लिया। क्या इल्म भी उसी दर पे है, हिकमत भी उसी दर पे है। ना अली के बगैर इल्म मिल सकता है, ना अली के बगैर हिकमत आ सकती है। और उसी इमाम ने फरमाया, मन अरेफा नफ्सहू फकद अरेफा रब्बहू, जिसने अपने नफ्स को पहचान लिया उसने अपने रब को पहचान लिया। आप रब को पहचानने चले हैं, रब को रब से पहचानना आपके बस की बात नहीं है। एक सख्त जुमला कहूंगा क्योंकि आज जितनी सख्ती हो सकती हो जाए, परवरदिगार के जो अस्मा हैं, परवरदिगार के जो सिफात हैं वो इंसान को समझाने के लिए हैं, वो खुदा की हद बंदी नहीं करते। खुदा को किसी नाम के साथ कैद नहीं किया जा सकता, خدا کو کسی صفت کے ساتھ مقید نہیں کیا جا سکتا، کیونکہ تم سمجھ نہیں سکتے تھے خدا کو، اس لیے تمہیں سمجھانے کے لیے کہا گیا کہ اللہ کہو، رحمان کہو، رحیم کہو، اور علی کہو، اور عظیم کہو۔ یا علی حکمت، یعنی کہ فلسفہ کائنات، پروردگار اگر کائنات کو بنانا تھا تو ایک ساتھ ہی بنا دیتا آخر تک، مجھے تو معلوم تھا۔ انسان کا مسئلہ کیا ہے، تھوڑی سی مثال، بہت آسان سی مثال دیتے ہوئے، کہ پروردگار نے کائنات کو بنایا اور کائنات میں انسان کو بنایا، انسان کی دو مسئلے ہیں۔ پہلا مسئلہ، انسان اگر کائنات سے خدا کو سمجھے تو سمجھنا آسان ہے، اور اگر خدا سے کائنات کو سمجھے تو مشکل ہے۔ اور جب حدیث معصوم سامنے آئی، جس نے اپنے نفس کو پہچان لیا اس نے رب کو پہچان لیا، تو اب نفس کو خدا بنا کے پہچاننا یہ مزاج صوفیانہ ہے، مزاج حکیمانہ نہیں ہے۔ اس نے اپنے نفس کو پہچان لیا، اس نے خدا کو پہچان لیا، اس کا مطلب ہرگز یہ نہیں ہے کہ اپنے نفس کو انسان خدا مان لے، تو بہت ساری کوتاہیاں خدا کے پہچاننے میں انسان سے اس لیے ہو گئیں۔ بڑے بڑے مدرسے، بڑے بڑے صاحبان علم فلسفی بحثوں میں اس لیے الجھ گئے کہ خدا سے کائنات کو پہچان رہے تھے۔ اگر کائنات سے خدا کو پہچانتے، من الخلق الى الحق چلتے، تو خدا کو سمجھنے میں آسانی پیدا ہو جاتی۔ ورنہ معصومین نے تو خدا کو سمجھانے کے لیے بہت ساری مثالیں بیان فرمائی، احادیث موجود ہے۔ اور سورہ رات کی آیت نمبر 11، ان اللہ لا یغیر، کب سے آیت قرآن مجید میں، یہ کب سے ہے؟ کہ جب سے قرآن نازل ہوا۔ نہیں، آیت کب سے؟ کہ جب سے خدا نے اسے حادث قرار دی تب سے آیت ہے یہ۔ ان اللہ لا یغیر ما بقوم حتی یغیر ما بانفسہم، خدا نے آج تک اس قوم کی حالت نہیں بدلی، نہ ہو جس کو خیال خود اپنی حالت بدلنے کا۔ تو تبدیلی یا تبدیلی یا تغیر خدا نے انسان نہیں، پوری قوم کے لیے بھی رکھا۔ اور آئیے آج کی حد تک بات کو یہاں روکتے ہوئے، کہ اگر خدا کی پہچان کے لیے عقیدے کی بحث میں انسان یہاں تک پہنچے کہ پروردگار نے قدر کو اور قضا کو ایسے ملا کے رکھا کہ کہیں بھی قدر قضا کے بغیر مکمل نہیں ہو سکتی، اور جب خدا چاہے قدروں کے تسلسل کو تیز کر دے، جب چاہے قدروں کے تسلسل کو موڑ دے، اور جب چاہے انسان رب کی بارگاہ میں یہ دعا مانگے، مالک یہ قدریں جو مسلسل آ رہی ہیں ان کو موڑ دے تاکہ نقصان سے بچ جاؤں، یہ دعا جائز ہے۔ پروردگار جو قدریں مسلسل ہیں ان کو موڑ دے تاکہ فائدہ مجھے حاصل ہو جائے، لیکن قدروں کو روک دے یہ ممکن نہیں، یہ معجزہ طلبی۔ اور امام جعفر صادق علیہ السلام کے الفاظ کو مکمل کرتے ہیں، امام نے خط لکھا تھا اور وہ خط ہم روز پڑھ رہے ہیں اپنی خدمت۔ عقیدہ کیا ہے؟ خدا کا عالم ہونا، کائنات کے علم کا خدا سے کیا تعلق، یہ آپ کے علم میں آ گیا۔ اور جس طرح سے علم خدا اور کائنات، ایسے حکمت خدا اور کائنات، دونوں کا جواب بالکل ایک، رب العالمین، عالمین کا رب۔ تو اب حکمت جہاں پر ہوگی وہ اس کائنات کو ویسی خوراک دے گا، جہاں کائنات کی احتیاج ہوگی اس کے لیے ویسا ہی فیصلہ کرے گا۔ لیکن جب امام سے پوچھا گیا، مولا آپ بتائیے کہ انسان اپنے عمل کی اصلاح کیسے کرے. امام نے خط لکھا پورا شیعوں کے نام, اور کل وہ خط پڑھتے پڑھتے میں آپ کی خدمت میں تسبیح اور تحلیل اور ثناء علیہ تک پہنچا تھا. اور آج امام کے الفاظ ارشاد فرماتے ہیں, وَإِيَّاكُمْ أَن تَشُرَّهُ نَفْسَكَ, اور بچو اس بات سے کہ اپنے نفس میں پسندیدگی پیدا کر لو. عَلَى شَيْءٍ مِمَّا حَرَّمَ اللَّهُ عَلَيْكَ, کسی ایسی شے کے بارے میں جو اللہ نے تم پر حرام قرار دی ہو. آئیے اس کو اپنے الفاظ میں لیتے ہیں. بہت اچھی لگتی ہے غیبت, بہت اچھی لگتی ہے کسی کی برائی. کتنا اچھا لگتا ہے میوزک کا سننا, بڑا پسند ہے مجھے ایسی تمام تصاویر کا دیکھنا یا ایسے مناظر کا دیکھنا جن میں فحاشیت ہو. مثلاً کبھی کبھار انسان اس معنی میں برائی کو اچھا سمجھ لیتا کہ مجھے پسند ہے, پروردگار باقی سب حرام ہوتے بس یہ ایک حلال ہو جاتا. میں عورتوں کے برا کام نہیں کرتا ہوں, صلوات پڑھے محمد والے محمد, خالی یہ کام امام فرماتے ہیں, اگر تم نے اپنے نفس کو کسی ایسی شے کا عاشق بنا لیا جس کو اللہ نے حرام قرار دیا ہے, تو یاد رکھو جو بھی اس طرح کسی ایسی شے کا عاشق ہو جائے, خدا جنت اس کی نعمتوں اور اس کی لذتوں اور اس انسان کے درمیان جدائی ڈال دیتا ہے. اب اس شخص کو جنت کی نعمتوں کی, جنت کی لذتوں کی ساری خواہش ختم ہو کر رہ جاتی ہے. غیبت کرنے والا جب غیبت کر رہا ہو تو اسے جنت کی خواہش نہیں ہوتی ہے. زنا کرنے والا جب زنا کر رہا اس سے آپ کہیے کہ جنت میں حوریں ملنے والی ہیں, خواہش نہیں ہوتی. امام کے الفاظ, تم اپنے نفس کو بچاؤ ہر اس شے کی محبت سے, اس کی شوق پیدا کرنے سے جسے اللہ نے حرام قرار دی. تو انسان اگر چاہتا ہے کہ جنت کی لذتیں باقی رہیں, جنت کی واقعی کہ اپنے مقام پر اگر لوگ کہتے ہیں جنت تو کربلا میں ہے, لیکن حقیقت یہی کربلا یعنی جوار سرکار سید الشہداء, اور جنت جنت کے جوانوں کے سردار حسین ابن علی. تو چاہے یوں جنت میں جائیے یا جنت میں مولا حسین کے نام سے آئیے, اللہم ارزقنا شفاعت الحسین یوم الورود کہیے, یا اللہم ارزقنا فی الدنیا زیارت الحسین, مگر جنت. اور صرف ایک جملہ جنت کے بارے میں اسی دعا کے اندر, اللہم ادخلنا الجنة من باب الحسین, اے خدا ہمیں جنت میں داخل تو کرنا مگر حسین کے دروازے سے داخل کر. جنت میں دروازے تو اور بھی ہیں نا, لیکن جتنا آسان مومن کے لیے جنت کا دروازہ حسین ہے, اتنا آسان کوئی دروازہ نہیں ہے. تو اللہم ادخلنا الجنة من باب الحسین, اے خدایا ہمیں جنت میں داخل کر دے دروازے حسین. بس سجدان گرامی قدر اسی فرش ادا پر آ کر بیٹھتے ہیں, اور امام کے الفاظ ہیں, اگر اتنا رو گے کہ تمہاری آنکھوں سے آنسو تمہارے رخسار پر آ جائیں. رخسار یہ حصہ نہیں ہے, یہ پورا حصہ رخسار میں آتا ہے, اتنے آنسو ہوں کہ آنکھ سے باہر نکل آئیں. خدا تمہارے گناہوں کو ان آنسوؤں کی برکت سے بخش دیتا ہے. کب سے رو رہے ہیں, جب سے محرم کا چاند دیکھا ہے. کبھی کبھار انسان کہتا ہے اتنا روتے روتے تھک گئے, اب تو عاشور ختم ہو گیا. بس میں اتنی بات جانتا ہوں کہ ہم روز مجلس میں آتے ہیں واپس چلے جاتے ہیں, اپنے کاموں میں رہتے ہیں, رات کو آرام کر لیتے ہیں, ہائے حسین، یہ لٹا ہوا قافلہ تو ایسے کھینچ کے لے جایا جا رہا ہے کہ مولا فرماتے تھے کہ جہاں ہم چاہتے تھے کہ یہ آہستہ آہستہ چلیں، وہاں یہ قافلے کو تیز دوڑاتے تھے، اور جہاں ہم چاہتے تھے کہ یہ تیز تیز چلیں، وہاں قافلے کی رفتار کم کر دیتے تھے. کیا مطلب ہے؟ کہا بازاروں میں مجمع کے درمیان قافلے کی رفتار انتہائی کم کر دیا کرتے تھے تاکہ لوگ جی بھر کے دیکھیں. ہائے حسین، جبکہ ہم چاہتے تھے اس مقام پر کہ رفتار تیز ہو جائے. اور جب کوئی ویرانہ آتا تھا، جب کوئی صحرا آتا تھا، ہم چاہتے تھے کہ اب یہ آہستہ آہستہ چلے. یہ قافلے کو دوڑاتے تھے، اتنا دوڑاتے تھے یہاں تک کہ بچے ماؤں کی گود سے گرتے جاتے. اجرکم اللہ، رونے والوں، بازار کوفہ وہی کوفہ ہے کہ جہاں مولا متقیان کے جب ضربت لگی تھی اور میرے مولا کو ہاتھوں پہ اٹھا کے لائے تھے یا گلیم پہ اٹھا کے لائے تھے، تو دروازہ بیت الشرف پر امام نے فرمایا تھا، بیٹا حسن، میرے دوستوں سے کہو واپس چلے جاؤ. کہ بابا کس لیے بھیجنا چاہتے ہیں؟ فرمایا میں نہیں چاہتا کہ میری بیٹیوں کے رونے کیا میرے دوستوں کے کانوں تک چلی جائے. وہاں غربتا یہی کوفہ ہوگا جہاں میرے مولا کی بیٹیاں ہوں گی. وہاں غربتا، کہتے ہیں کہ چار سال کی بچی نے اپنی پھوپھی سے پانی کا سوال کیا ہے، کوفہ ہے. مولا کا شہر پہلے اس طرح سے رہ چکا ہے کہ وہاں پر لوگ اب ایسے تھے جو صاحب انصاف تھے، اس لیے پانی کے سوال پر جب سنا بچی پانی مانگ رہی ہے رحم آ گیا. ایک خاتون اپنے گھر سے کوزے آپ کو بھر کے لائی ہے، اور لانے کے بعد بچی کی طرف آگے بڑھ کے کہتی ہے، بچی اے قیدن بچی، یہ پانی پی لے، میرے حق میں چند دعائیں کر دے. بچی نے کوزے آپ لینا چاہا تھا، فرمایا بی بی نے، بیٹی پہلے دعائیں تو پوچھ لو کیا کہلوانا چاہتی ہے. اجرکم اللہ، ارے بچی دعا کے لیے پوچھتی ہے، بتاؤ کیا دعا منگوانا چاہتی ہو. عجیب جملہ ہے مقتل کی روایت کا. یہ خاتون کہتی ہے، بچی پانی پی کے پہلی دعا تو یہ کر دے، میں نے سنا ہے یتیموں کی دعا زیادہ قبول ہوتی ہے، تو یہ دعا کر دے، جیسے تو اسیر بنی، جیسے تو قیدی ہوئی، ایسے کبھی میرے بچوں پہ وقت نہ آئے، میرے بچے کبھی اسیر نہ ہو، میرے بچے کبھی قیدی نہ ہو. اجرکم اللہ، اللہ اکبر. رونے والوں، کسی کے لیے اتنی ہی بات کافی ہے کہ کہا جائے جیسے تو یتیم ہو گیا ہے، ایسے کوئی اور یتیم نہ ہو. وہاں غربت. پھر بچی نے پوچھا، کوئی اور دعا بھی ہے؟ کہاں، ایک دعا اور ہے، بہت دن گزر گئے میں اپنی شہزادی کی زیارت نہیں کر سکی ہوں، تو دعا کر دے کہ خدا مجھے میری شہزادی کی زیارت نصیب کر. لفظ زیارت کا عنوان آیا، جناب زینب متوجہ ہوئی، کس کی زیارت کے جانا چاہتی ہے؟ کہ مدینہ منورہ. ارے اپنے نانا کا شہر کا نام سنا، اما کا شہر کا نام سنا، جناب زینب کی توجہ اور مبذول ہوئی. مدینے میں کس کی زیارت کو جانا چاہتی ہے؟ کیا مدینے میں محلے بنی ہاشم میں، محلے بنی ہاشم میں میری آقا زادیاں مخدومہ رہتی. پوچھا بی بی نے، اچھا تیری مخدومہ کا نام تو بتا دے، بس یہ پوچھنا تھا. ایک مرتبہ اسے جلال آیا، اے قیدن خاتون، میں اپنی مخدومہ کا نام بلا بازار میں لوں گی، ایسا نہیں ہو سکتا. کہا اچھا اتنا بتا دے کہ تیری مخدومہ کی پہچان کیا ہے؟ کہ اس کے بھائی کو عباس کہتے ہیں، اس کے بیٹے کو علی اکبر کہتے ہیں. واہ بتا، ارے جب نام سنا اکبر کا، نام سنا عباس کا، تڑپ کے ارشاد فرمایا، اے اے سوال کرنے والی، اے پانی لے کے آنے والی، یہ تو بتا دے مستوراں، کیا تو اپنی مخدومہ کو پہچان لیتی ہے؟ کہیں کیوں نہ پہچانوں گی، میں نے بڑے عرصے خدمت کی ہے، میں مجمع کے اندر بھی دیکھوں تو پہچان لوں. بس یہ سننا تھا شہزادی نے چہرہ مقدس سے حجاب بحال کو دور کیا، گویا چاروں طرف متوجہ کرتے ہوئے کسی کی نگاہ نہ تھی، اس کے لیے حکم زیارت تھا. ایک مرتبہ اپنے چہرے کو آشکار فرمایا، پھر فرمایا ام حبیبہ نہیں پہچانا، دیکھ لے مدینے جا کر کیا کرے گی. ارے تیری مخدومہ عباس کی بہن آ گئی، علی اکبر کی ماں آ گئی، آئے زہرا کی بیٹیاں، دونوں ہاتھوں سے سر کو پیٹا ام حبیبہ نے. شہزادی یہ کیا ہوا، بھرا گھر لٹ گیا، ارے سب مارے گئے ام قوم الظالمین. بار اللہ واسطہ محمد و آل محمد. پروردگار پروردگار جناب زینب اولیاء کا واسطہ، کل بھی ہم نے دعا مانگی تھی بی بی کے نام سے، آج بھی دعا مانگتے ہیں. پروردگار اس چار سال کی بچی کا واسطہ، یتیموں کی دعا تو جلدی قبول ہوتی ہے نا. ہمارے اس پورے شہزاد پر جتنے سننے والے سن رہے ہوں گے، جو پریشان حال ہیں، روزی کا مسئلہ ہے، پروردگار واسطہ آل محمد کا، شہزاد یہ کون ہے، ان کے دستے عصمت کی پکی ہوئی روٹیوں کا واسطہ، اور اس میں برکت عطا فرما. روزگار اگر نہیں ہے تو روزگار مرحمت فرما، اگر روزگار ہے تو روزگار میں برکتیں عطا فرما، روزگار کی حفاظت فرما. بار اللہ واسطہ محمد و آل محمد کا. میرے مولا جتنے مانگنے والے وقت دعا میں دعا مانگ رہے ہیں، ہمارے آنسوؤں کا واسطہ پروردگار، اگر کوئی اولاد کی تمنا لیے ہوئے، کوئی بیٹوں کی آرزو لیے ہوئے، آئے رباب کی خالی گود کا واسطہ، بی بی سکینہ کے بھائی اسکر کا واسطہ، پروردگار ہر مومن اور مومنہ کو نیک اور صالح اولاد کی جو متمنی ہے انہیں اولاد نصیب فرما. بار اللہ واسطہ محمد و آل محمد کا. جن گھروں میں بچے اس طرح کے ہیں کہ جو ڈس ایبل، مالک ان کو صحت و شفا کاملہ عطا فرما. پروردگار اپنے امر کے ساتھ، اپنی قضا کے ساتھ مالک، اگر کوئی غلطی بھی ہوئی تو مالک اسے معاف فرما دے. اس طرح تمام بچوں کو، بچیوں کو جو گھروں میں ہیں اور کوئی نہ کوئی نقص کی بنیاد پر ہے مالک، انہیں کمال عطا فرما، صحت کاملہ عطا فرما. بار اللہ واسطہ محمد و آل محمد کا. پروردگار کوئی غم نہ دے سوائے غم آل رسول کے. بار اللہ واسطہ محمد و آل محمد کا. امام زمانہ علیہ الصلوۃ والسلام کے ظہور میں تعجیل فرما، اور ہم سب کو امام علیہ السلام کے ابنا ترین خدمت گزاروں میں شامل فرما. نماز وشت قبر کی التماس مرحومہ شکر بی بی بنت نذیر اور مرحومہ کے لیے اور تمام مرحومین کے لیے فاتحہ پر ارسال فرما دیجیے. بسم اللہ الحمد للہ ربنا تقبل منا انك انت السميع العليم، بجاه محمد وعلى اله المعصومين برحمتك يا ارحم الراحمين.